نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد حدیث جبریل کے ایک ٹکڑے کی تشریح کی ہے علماء نے جس کی یہ تشریح کی ہے قیامت سے پہلے معاملہ سارا الٹا ہو جائے گا مثال کے طور پر پہلے ماں باپ حکمرانی کرتے تھے بچے سنتے تھے کہ قیامت کی نشانی یہ ہے کہ بچے حکم کریں گے اور ماں باپ بیچارے خاموشی سے کرتے رہیں گے الٹا تو قیامت کی نشانی یہ بھی ہے کہ بوڑھے تو قریب بیٹھے ہوئے ہیں اور نوجوان ٹیک لگا کر بیٹھے ہوئے ہیں یہ بھی تو الٹا معاملہ ہی ہے نا تو نوجوانوں سے گزارش یہ ہے کہ آپ کیوں قیامت کی علامت بنتے ہیں اتنا سمجھایا جاتا ہے اتنی بات کہی جاتی ہے امام احمد ابن حنبل رحمۃ اللہ علیہ لیٹے ہوئے تھے بیمار لیٹے ہوئے تھے بیمار تو لیٹے تھے یا ٹیک لگا کر بیٹھے ہوئے تھے اور ایک بہت بڑے محدث ابراہیم ابن طہمان رحمہ اللہ تعالی ان کا ذکر ہوا ان کا نام کسی نے ذکر کیا ان کی بات شروع ہوئی تو امام احمد ابن حنبل رحمۃ اللہ علیہ ایسے بیٹھ گئے ابراہیم ابن طہمان وہاں موجود نہیں تھے صرف ان کا نام کسی نے لیا تو ایسے ادب سے بیٹھ گئے تو کہا حضرت آپ لیٹے رہے تو کہا کہ یہ ادب کے خلاف ہے کہ ابراہیم ابن طہمان کا نام لیا جائے اور احمد ابن حنبل لیٹا رہے تو ایک ابراہیم ابن طہمان ایک عالم کا اتنا ادب ہے تو یہاں تو بات ہو رہی ہے اللہ کی اور اس کے رسول کی کتنا ادب کرنا چاہیے ہمیں. ہاں یہ بات الگ ہے کہ یہاں کے جو ینگسٹرز ہیں ان کے گھٹنے درد کرنے لگ جاتے ہیں تو چار زانوں بیٹھ جائیں, پہلے دو زانوں بیٹھے پھر تھک جائیں تو چار زانوں بیٹھ جائیں اور دل میں ادب رکھیں کہ آئی وش آئی واز ایبل ٹو سٹ لائک دیٹ. لیکن نوجوانوں کی کمر تو نہیں ٹوٹتی نا, وہ تو بوڑھوں کی درد کرتی ہے. ابھی 90 منٹس کا فٹ بال کھڑے کھڑے دیکھتے ہیں وہاں کھڑے کھڑے, اور ناچتے بھی ہیں کودتے بھی ہیں دائیں بائیں بھی جاتے ہیں, وہاں ان کو کوئی تکلیف نہیں ہوتی. اور اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی بات سننے کا وقت آتا ہے تو سب مسجدوں میں جا کر کے دیکھو کہ نوجوان سارے یوں کر کے دیوار کی بس بیٹھے ہوئے ہیں. تو ادب کے بغیر تو کچھ حاصل نہیں ہوتا, ادب کے بغیر کچھ حاصل نہیں. یہ سپیکر کا ادب تھوڑا کروا رہے ہیں, ناٹ دا سپیکر. سپیکر نہیں, سپیکر بات کس کون سی کر رہا ہے, اللہ اور اس کے رسول کی صلی اللہ علیہ وسلم. تو اس کا تو بھائی ادب ہونا چاہیے. پھر اللہ کے گھر میں ہیں تو اللہ کے گھر میں بھی بیٹھنے کا کچھ سلیقہ ہوتا ہے. اللہ کے گھر میں یہ نوجوان جو بہت ریلیکسڈ ہو کر کے ٹیک لگا کر بیٹھتے ہیں چاروں طرف, ان کو کوئن ایلیزابیتھ کے بکنگہم پیلس میں ویٹنگ روم میں بٹھاؤ, ویٹنگ روم میں دیکھو کیسے ایسے بیٹھے ہوئے ہوں گے. وہاں ایسے بیٹھیں گے ویٹنگ روم میں, کوئن نہیں ہے وہاں, گارڈ بھی نہیں ہے, کوئی نہیں, لیکن ایسے سہمے ہوئے بیٹھیں گے ایسے ادب سے ریسپیکٹ فلی. تو آپ لوگوں کے دلوں میں کوئن ایلیزابیتھ کی اللہ سے زیادہ اہمیت ہے؟ اللہ کی اتنی اہمیت نہیں کہ آپ اللہ کے گھر میں بیٹھے ہوئے ہیں اور لمبے ہو کر چوڑے ہو کر بیٹھتے ہیں. یہ دکھ کی وجہ سے ڈانٹ رہا ہوں میں, غصہ کر رہا ہوں میں, اس لیے کہ دکھ ہے مجھے اس بات کا کہ اللہ کے گھر میں بھی ادبی معذور ہے, کوئی حرج نہیں, معذور ہے کوئی حرج نہیں. معذور ہے وہ ٹیک لگا کر بیٹھے, ان کے لیے اس دن میں نے کرسی بھیجی تھی, خود میں نے بھیجی ان کے لیے کرسی. میں نے کہا کہ جاؤ ان کو کرسی دو, اس لیے کہ ان کو تکلیف ہے, یہ قرآن پڑھ رہے تھے, میں نے کہا کرسی دو ان کو, خود بھیجی میں نے کرسی اور میں نے کہا کرسی پہ بیٹھو, کوئی حرج نہیں, معذور ہے. اس دن بھی کہا تھا کہ کھڑے ہو کر نماز نہیں پڑھ سکتے, بیٹھ کے پڑھو, بیٹھ کے نہیں تو لیٹ کے پڑھو. تو معذور کے لیے کوئی حرج نہیں. لیکن یہ نوجوانوں کے اندر جو سستی, غفلت, کیئرلیسنس, یہ اچھا نہیں ہے. یہ ایروگنس, پرائیڈ, کہ نا ہم اٹس ناٹ امپورٹنٹ, ہم کیوں بات مانیں, یہ چیز اچھی نہیں ہے, اس سے دین نہیں آتا. دین آتا نہیں بلکہ جو کچھ تھوڑا بہت ہے وہ بھی اللہ لے لیتے ہیں. تو ہم تو یہاں سیکھنے سکھانے کے لیے آئے ہیں, تو ہمیں یہ چیز سیکھنی ہے. میں آپ کو میرا بتلاتا ہوں, میرا اپنا خود کا, میرے اکابر ہیں ابھی زندہ ہیں تو ابروڈ ہیں, یہاں ہیں, تو ان میں سے کسی سے میری بات چیت ہوتی ہے, لیٹ کر کبھی بات نہیں کرتا. یعنی بیڈ میں ہوتا ہوں اور مجھے مولانا احمد کہتے ہیں یا کوئی مجھے کہتا ہے کہ حضرت مولانا عبداللہ کابود روی سب بات کرنا چاہتے ہیں, یا میں ان کو کہتا ہوں لیٹے ہوئے ہونے کی حالت میں, فلو ہے بخار ہے, کہ حضرت مولانا کو ذرا فون لگاؤ دیکھیں بات ہو سکتی ہے, اور اگر لائن تھرو ہو گئی اور یہ کہتے ہیں کہ حضرت مولانا حضرت مولانا, تو میں روک دیتا ہوں اور پہلے بیٹھ جاتا ہوں اور بیٹھ کر کے پھر بات کرتا ہوں ادب سے. میں سفر کر رہا ہوتا ہوں ٹریولنگ میں, تو گاڑی میں آدمی ریلیکس ہو کر کے بیٹھتا ہے سفر میں, اور ہماری والدہ کا فون آتا ہے مائی مدر, تو کبھی بھی بیک اور سیٹ ساتھ ہو اور بات کروں ایسا نہیں ہوتا. صوفہ پر بیٹھا ہوا ہوتا ہوں یہاں گدے کے ساتھ اور ماں کا فون آ جائے, نہیں, ہمیشہ ایسا کرتا ہوں پہلے اور پھر بات کرتا ہوں. یہ ادب تو بہت ضروری ہے, اور اس ادب سے ان کو فائدہ پہنچتا ہے. ان کو کیا فائدہ پہنچے گا, میں تو کار میں بیٹھا ہوا ہوں اور وہ لیسٹر میں ہے, ان کو مجھے فائدہ, ادب سے ہمیں فائدہ پہنچتا ہے. تو یہ ادب اس لیے کرنا ہے کہ اس کا ہمیں فائدہ پہنچے گا. میں نے پہلے بھی کہا تھا, قاری طیب صاحب رحمۃ اللہ علیہ کا ارشاد ہے کہ جتنا ادب بڑھتا چلا جائے گا اتنا ہی دین بڑھتا چلا جائے گا, اور جتنی ادب میں کمی آئے گی اتنی ہی دین میں کمی آئے گی. تو میں تو آپ کو یہ کہہ رہا ہوں کہ میں یہاں بیٹھوں یا اور کوئی بھی تقریر کر رہا ہو دین کی بات کر رہا ہو, یا آپ کے شہر میں ہیں اور عالم بھی بات نہیں کر رہا ہے, ایک نن عالم ہے جو جماعت میں نکلا ہوا ہے 6 نمبر بیان کر رہا ہے, نن عالم, لیکن وہ بات کس چیز کی کر رہا ہے, اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم. اس وقت بھی ادب سے بیٹھو, آگے مجمع میں جڑ جاؤ, بیٹھ کے بات, معذور الگ بات, معذور کے لیے ایکسیپشن ہے, وہ کوئی حرج نہیں بھائی, کرو گے. یہ اصل میں جس کلچر میں ہم رہتے ہیں, جیسے کلچر میں, اس میں ہمیں یہ سب چیزیں کوئی کہتا نہیں ہمیں, لیکن دیکھ دیکھ کر کے ایسا ذہن بن جاتا ہے, دیکھ دیکھ کر ذہن بن جاتا ہے. ادب تو بہت اونچی چیز ہے, بہت بڑی چیز ہے ادب, اور اس کے اوپر مستقل جو ہے ایک تقریر ہو سکتی ہے, لیکن میں اس وقت تقریر کرنے کے لیے نہیں آیا ہوں, میں دوسرے مقصد کے لیے آیا ہوں. تو ٹھیک ہے بھائی, ادب سالکین کی خدمت میں بھی گزارش ہے, ادب اپنے شیخ کا ادب بھی بہت ضروری ہے, بہت ضروری شیخ کا ادب. اور دوسری جتنی ادب کی چیزیں ہیں ان سب چیزوں کا ادب, یہ ضروری ہے. اسی لیے شیخ کے ساتھ گفتگو کرتے ہوئے بھی سوچنا چاہیے, شیخ اگر ہمیں ہمارے ساتھ بے تکلفی سے بات کرے تو ہمیں بہت احتیاط کرنا چاہیے کہ بے تکلفی میں کوئی ایسی بات نہ کہہ دے جس سے ان کو تکلیف پہنچے. ہم کہاں بیٹھے ہوئے ہیں, کس طرح بیٹھے ہوئے ہیں. علامہ ابن العربی رحمہ اللہ تعالی نے فرمایا ہے کہ سورہ حجرات میں جتنے آداب ہیں نبی کے بارے میں صلی اللہ علیہ وسلم, یا ایھا الذین آمنوا لا تقدموا بین یدی اللہ ورسولہ, نبی کی موجودگی میں ان کی اجازت کے بغیر مت بولو, وہ ان کے بولنے سے پہلے تم مت بولو, ان کے مشورہ دینے سے پہلے تم مت مشورہ دو. نبی کی آواز جتنی اونچی ہے اس سے زیادہ بلند آواز سے مت بولو, یہ سارے آداب ہیں سورہ حجرات میں. تو علامہ ابن العربی رحمہ اللہ تعالی نے لکھا ہے کہ سورہ حجرات میں جو آداب صحابہ کو نبی صلی اللہ علیہ وسلم کے ساتھ اپنانے کے لیے کہا گیا ہے, امت کے افراد کو اپنے علماء کے ساتھ وہی آداب اختیار کرنے چاہیے. حضرت ابو الدرداء رضی اللہ عنہ ایک مرتبہ حضرت صدیق اکبر رضی اللہ عنہ کے ساتھ کہیں جا رہے تھے, تو وہ تو دونوں دوست تھے, یہ ابو الدرداء یہ ابو بکر, دونوں بڑے صحابہ, لیکن مرتبے میں کون بڑے تھے, ابو بکر صدیق رضی اللہ عنہ. تو وہ دونوں چل رہے تھے تو حضرت ابو الدرداء تھوڑے آگے تھے اور ابو بکر تھوڑے پیچھے, تو آپ صلی اللہ علیہ وسلم نے حضرت ابو الدرداء کو بلایا اور بلا کر کہا کہ ابو بکر سے آگے مت چلا کرو، وہ تم سے افضل ہے. اس روئے زمین پر انبیاء کے بعد ابو بکر سے بڑھ کر کوئی آیا نہیں ہے. دیکھو یہ تو یہ ادب بہت ضروری. ہم نکل رہے ہیں دروازے سے تو ہمیں دیکھنا چاہیے کہ میرے ساتھ اور کون کون نکل رہا ہے، اور بڑی عمر کا ہے تو پیچھے ہٹ گئے، علم میں بڑا ہے تو ہم پیچھے ہٹ گئے. اس سے ان کی عزت میں کوئی فرق نہیں آ جائے گا، آپ کی عزت میں فرق آ جائے گا. آپ کی علم میں برکت ہوگی، عمل میں برکت آئے گی. ہماری عمر 53 ہو گئی، بہت جلدی 54 ہو جائیں گے، اور اسلامی اعتبار سے 55-56 ہو جائیں گے. لیکن اس وقت بھی بڑی عمر کے لوگوں کو دیکھتے ہیں، بڑے علماء کو آپ پہ لے. یہ ضروری ہے، بہت ضروری، ادب بہت ضروری. ادب سے سب چیزیں ملتی ہیں. حضرت علامہ یوسف بن نوری رحمت اللہ علیہ فرماتے ہیں کہ مجھے یاد نہیں پڑتا کہ میں نے زندگی میں کبھی بھی کسی ایسے شخص کی طرف پاؤں لمبا کیا ہو جس کے سینے میں قرآن ہے. بھائی اب آپ لیٹ جاتے ہیں، مشائخ علماء لیٹ جاتے ہیں، تو لیٹے ہوئے ہونے کی حالت میں بھی شاگردوں کو پیار اتنا ہوتا ہے کہ سب جمع ہو جاتے ہیں آگے پیچھے دائیں بائیں، تو لیٹے لیٹے بھی کچھ دین کی باتیں ہو رہی ہیں. تو اس وقت بھی وہ خیال کرتے تھے کہ میرے سامنے کوئی حافظ تو نہیں ہے. حافظ کے سامنے کبھی پاؤں میں نہیں گیا زندگی میں. کتنے واقعات ہیں اسے. اس لیے بھائی بہت ضروری ہے کہ ادب ہم اختیار کریں. ادب کرو گے بھائی؟ چلو کون کرے گا، ہاتھ اٹھا کر بتائیں. ماشاء اللہ. اور یہ بہت ایزی چیز ہے، ٹھیک ہاتھ رہا. یہ ناراض ہونا کا نہیں ہے. یہ جو جن نوجوانوں سے میں بات کر رہا ہوں، ان بیچاروں نے یہ بات پہلے سنی کہاں ہے؟ یہ بات سننے میں آتی کہاں ہے آج کل؟ آج کل سب نے گیو اپ کر دیا ہے کہ کہنے کا کوئی فائدہ نہیں ہوگا. حالانکہ ایسا نہیں ہے، کہنے کا فائدہ ہے. دیکھو کتنے دھیان سے وہ سب سن رہے ہیں، اور پورا مجمع کتنے دھیان سے سن رہا ہے. اب آپ کہیں گے کہ لیکن پھر بھی یہ تو کل بھی ایسا نہیں. وہ کبھی کبھی زہول ہو جاتا ہے، بھول جاتے ہیں، پھر دوبارہ ایک عادت پڑ جاتی ہے تو زہول ہو جاتا ہے. بار بار ریمائنڈ کرنے سے آتی ہے بات. تو بچوں کو بھی ادب سکھاؤ گھر میں. جتنا آپ ادب سکھائیں گے اتنا فائدہ ہوگا، آپ کے بچوں کی بہت ترقی ہوگی. ادب بہت ضروری ہے، ادب. اللہ تعالی ہمیں توفیق دے. ایک مرتبہ جو ہے وہ ہارون رشید کے دو بیٹے مامون اور امین، مامون اور امین، ان کو انہوں نے اپنے ایک استاد کے پاس پڑھنے کے لیے بھیجا تھا، شاید امام قصائی رحمت اللہ علیہ ہیں. تو وہ مدرسے سے وہ استاد نکل رہے تھے، استاد نکل رہے تھے تو مامون اور امین دونوں پرنس، تو دونوں دوڑے. کیوں دوڑے؟ کہ استاد جب آئے تھے تو جوتی ایسی تھی، شوز ایسے تھے. اب جا رہے ہیں تو ان کو جھک کر کے جوتی سیدھی کرنی پڑے گی. تو ہم ان کا ادب کرتے ہیں، خدمت کرتے ہیں اور جوتی سیدھی رکھ دیتے ہیں. تو آج کل تو یہ ادب وغیرہ مدارس میں بھی بہت کم ہو گئے. مدارس میں بھی کیا ادب کرتے ہی نہیں. نمبر دو، اگر کچھ ہوتا بھی ہے تو انتظار کرتا ہے کہ یہ کر لے تو اچھا ہے، سمجھے؟ تو پہلے اس کو آگے بڑھ جانے دیتے ہیں، اور جب وہ آگے بڑھ جاتا ہے پھر وہ دوڑتا ہوا پیچھے آتا ہے کہ میں بھی کرنے والا تھا لیکن یہ آگے آ گیا. تو آپ کے اساتذہ بھی کچے نہیں ہوتے، ان کو سب سمجھ میں آتا ہے. خدمت کوئی نہیں آج، خدمت کا جذبہ ختم ہو گیا. یہ جتنے ٹاپکس بیچ بیچ میں آ رہی ہے، ان سب کا ایک ایک بیان الگ الگ ہو سکتا ہے کہ کیسی کیسی خدمتیں کی تھی ہمارے بڑوں نے. حضرت مولانا حسین احمد مدنی رحمت اللہ علیہ، جب شیخ الہند مولانا حسین احمد مدنی رحمت اللہ علیہ کو گرفتار کر لیا، آیا تھا مالٹا جیل میں گئے تھے، گرفتار کر لیا ان کو، تو مولانا حسین احمد مدنی رحمت اللہ علیہ ان کے شاگرد، ابھی اسٹوڈنٹ ڈیز نہیں تھے، فارغ ہو گئے تھے، گریجویٹ ہو گئے تھے، اور گریجویٹ ہو کر کے مدینہ منورہ میں درس دیتے تھے. اور مدینہ منورہ میں مسجد نبوی میں جتنے لوگ درس دیتے تھے ان میں سے سب سے پاپولر درس ان کا ہوتا تھا. اور ان کا اس وقت ٹائٹل تھا شیخ العرب والعجم، عرب اور عجم کے شیخ. کیوں؟ اس سے کہ پوری دنیا سے عرب بھی اور عجم بھی مسجد نبوی میں جاتے تھے ان سے علم حاصل کرنے کے لیے. لیکن تھے شاگرد، भाई बेटा कितना ही बड़ा हो जाए वो तो बेटा ही रहता है मां बाप के लिए, तो शागिर्द कितना ही बड़ा हो जाए वो तो उस्ताद का शागिर्द ही रहता है। तो शेखुल हिंद भी बड़े थे तो शेखुल हिंद गिरफ्तार हो गए, तो शागिर्द को ये फिक्र हुई कि जेल में इनकी खिदमत कौन करेगा, तो बहुत तकलीफ होगी इनको जेल में अकेले। तो उन्होंने मदीना मुनव्वरा के एक ऐसे आदमी को पकड़ा जिसको उससे अकीदत थी, ताल्लुक था, और वो हुकूमत के लिए काम करता था, और उसने उसको ये कहा कि मेरा एक काम कर दे। कहा क्या? तो कि मेरा ये काम कर दे कि हुकूमत को जाकर के तू ये कह कि महमूदुल हसन तो गिरफ्तार हो गया है, लेकिन उसका एक शागिर्द है वो शेखुल अरब वल अजम है, ये अगर यहां रहा तो अपने उस्ताद की गिरफ्तारी के गुस्से में यहां इंतिशार की फिजा पैदा कर सकता है, तू जाकर के मेरी तरफ से ये शिकायत कर मेरे बारे में, तो हुकूमत के सामने जब ये शिकायत होगी तो वो मुझे भी गिरफ्तार कर लेंगे, और मैं गिरफ्तार होकर के अपने शेख के साथ जेल में जाकर शेख की खिदमत कर सकूंगा। अब यहां एक बहुत अहम बात जिस पर गौर करने की है तलबा को और सब हजरात को कि शेखुल इस्लाम को मौलाना हुसैन अहमद मदनी को यह यकीन था कि हम एक सेल में रहेंगे, यकीन नहीं था, यानी प्रोबेबिलिटी की बुनियाद पर कि शायद प्रोबेबली मे बी वी आर इन द सेम सेल एंड आई विल बी एबल टू सर्व हिम, इसके लिए उन्होंने अपने आप को खतरे में डाला। अगर दूसरे सेल में उनको रख देते तो ना खिदमत होती और खामोखा जेल में, लेकिन नीयत खालिस थी तो दोनों को एक सेल ही में रखा, और खिदमत का ऐसा रिकॉर्ड कायम किया गया कल हैरान। उसमें से सिर्फ एक बात बतलाता हूं, अपने उस्ताद को सुला देते थे रात को खिदमत करके, बूढ़े हो गए थे शेखुल हिंद रहिमहुल्लाह ताला, ईशा की नमाज के बाद जब सोना होता था सुला देते थे, अब तहज्जुद की पाबंदी जेल में भी करते थे, और माल्टा तो यहां हमारी तरफ है तो सर्दी की रातें होती थी, गर्म पानी मिलता नहीं था तो मटके में बर्तन में पानी भरते थे, और शेख के सो जाने के बाद उकड़ू बैठते थे जैसे इंडियन टॉयलेट में बैठते हैं उकड़ू, और उकड़ू बैठकर वो बर्तन को अपनी रान और पेट के दरमियान ऐसे रख लेते थे और दो तीन घंटे तक ऐसे बैठे रहते थे तहज्जुद से पहले, और फिट तो बहुत थे हजरत शेखुल इस्लाम रहिमहुल्लाह ताला, एक्सरसाइज वगैरह सब बहुत मजबूत आदमी थे, तो ऐसे ऐसे बैठे रहते थे। क्यों बैठे रहते थे? इससे गर्म हो जाएगा, गर्म तो नहीं होगा लेकिन उसकी सर्दी में जो शिद्दत है वो कम हो जाएगी कुछ ना कुछ, पेट की गर्मी की वजह से, रानों की गर्मी की वजह से, और जब शेख उठते थे तो उससे फिर वुजू कराते थे। अब ये सब चीजें कहां रही? तो वो दोनों जो है वो उस्ताद को तकलीफ ना पहुंचे इसके लिए दौड़े दोनों, मामून चाहता था कि मैं ये खिदमत कर लूं, अमीन चाहता था कि मैं ये खिदमत करूं, दोनों एक दूसरे के साथ कॉम्पीट कर रहे थे, ये इधर से दौड़ा ये इधर से दौड़ा, उस्ताद आराम से जा रहे हैं। देखो इससे पता ये चलता है कि इल्म की शान भी कैसी है कि उस्ताद जा रहे हैं और दोनों प्रिंस दौड़ते हुए जा रहे हैं, प्रिंस को भी अल्लाह खिदमत में लगा देते हैं, इल्म की शान ये है। तो जा रहे हैं इधर से ये दौड़ा इधर से ये दौड़ा और छीना झपटी की चप्पल और जूतियों के लिए, तो एक जूती इसके हाथ में आ गई एक जूती इसके हाथ में आ गई, ये दो जूतियां हाथ में आ गई, दोनों ने यूं करके सीधी कर दी, उस्ताद ने जूतियां पहन ली और आगे चले गए। इत्तेफाक से हारून रशीद वहीं से गुजर रहे थे लेकिन जरा दूर थे, उनकी नजर पड़ गई इस पूरे सिनारियो पर, इस पूरे वाकये के ऊपर। इमाम साहिब ने नहीं देखा हारून रशीद को, हारून रशीद महल में चले गए और उस्ताद को बुलाया, कहा कि कहो कि याद कर रहे हैं अमीरुल मोमिनीन आए, और पूछा कि मेरी सल्तनत में सबसे ज्यादा इज्जत वाला कौन है? तो उन्होंने कहा कि सबसे ज्यादा इज्जत वाले आप हैं भाई, आप बादशाह हैं, अमीरुल मोमिनीन हैं, और दीनी एतबार से भी आप इज्जत वाले, इसलिए कि आप मस्जिदों की खिदमत करते हैं, मदरसों की खिदमत करते हैं, उलमा की खिदमत करते हैं, पूरी सल्तनत आपके अंडर चलती है, इस्लामी रूल चल रहा है, तो आपसे बढ़कर कौन? तो कहा कि ना, सबसे ज्यादा इज्जत वाला मेरी सल्तनत में वो शख्स है कि जब वो जूतियां पहनना चाहे तो उसकी जूतियों को सीधी करने के लिए दो शहजादे आपस में लड़े। इज्जत वाला तो वो है। और ये कहने के बाद तारीफ की, आज हमारा मिजाज इतना बिगड़ गया कि हम अपने बेटे को ऐसा काम करते हुए देखें तो घर जाकर के डांटेंगे कि क्या कर रहा था तू। उस्ताद अगर शागिर्द को अच्छा मशवरा देता है और वो बाप को जाकर कहता है कि मेरे उस्ताद का मेरे लिए ये मशवरा है, तो आजकल बाप ये कहते हैं कि बाप वो है या मैं हूं। तो बाप की गुस्ताखी हो जाए इसलिए जवाब तो नहीं सिखा सकते, मगर इसका जवाब यह है कि बाप तो आप ही हैं मगर उस्ताद वो हैं। ये उसका जवाब है कि बाप तो आप ही हैं मगर उस्ताद वो हैं। तो बाप की अपनी हैसियत, मां की अपनी हैसियत, दोनों की एक एहतराम के साथ चल सकता है। तो उस्ताद का है, ये तो बहुत अच्छा है कि उस्ताद को आपके बेटे की तरफ इतनी तवज्जो है कि वो मशवरा दे रहा है आपके बेटे को, आपके बेटे के भले के लिए। बेटा अगर डॉक्टरी के फन में हो तो बाप क्या कहेगा कि बेटा ये डॉक्टर सलीम साहब हमारे बहुत ताल्लुक वाले हैं, आप इनसे मशवरा कीजिए, वो आपको अच्छा मशवरा देंगे, उनको हमसे मोहब्बत। डॉक्टर शेख साहब से पूछिए, वो आपको अच्छा मशवरा देंगे। डॉक्टर अकील से पूछिए। मैं तो बेटा डॉक्टर नहीं हूं इसलिए मुझे इस फील्ड में महारत नहीं, तुमने बहुत मेहनत से पढ़ा है, कोई गलत कदम मत उठाना, तुम्हारी तरक्की हो ऐसा काम करना, इनसे मशवरा करना, ये हमारे खैरखा लोग हैं। तो बेटे को तो ये कहना चाहिए कि बेटा आप अपने उस्ताद के मशवरे से चलिए, आपने बहुत मेहनत की है, हमने भी बहुत पैसे तुम्हारे लिए पीछे खर्च किए हैं, हम तुमको बहुत ऊंचा देखना चाहते हैं, असातिदा के मशवरे से आप चलिए, ऐसा मशवरा देना चाहिए। और अगर किसी शागिर्द को उस्ताद की तवज्जो मिल जाए तो मां बाप को तो फूले नहीं समाना चाहिए। तो नाराज नहीं हुए, नाराज नहीं, उन्होंने ये कहा कि तुमने हमारे बेटों की बहुत अच्छी तरबियत की, हमें खुशी है, हमें खुशी है कि तुमने हमारे बेटों के अंदर ये अदब का सदीका पैदा कर दिया। और खजानची से कहा कि इतनी अशरफी ला करके इनको हदीये में दीजिए। तो हदिया आया और इनके लिए दिया, और फिर बेटों को भी बड़ा हदिया दिया दोनों को कि तुमसे भी मैं बहुत खुश हूं कि उस्ताद की रहनुमाई में तुम अदब के इस मकाम पर पहुंच गए। तो भाई अदब अदब पैदा करो अपने अंदर, अदब होना चाहिए, इससे बहुत फायदा होगा, आपको खुद को बहुत फायदा होगा। अल्लाह ताला शानो हमें अमल की तौफीक अता फरमावे। वा आखिरु दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। असल बात जो मैं अर्ज करने के लिए आया था वो ये थी कि आजकल हम लोग समर के दिनों से गुजर रहे हैं, इसलिए मगरिब की नमाज तकरीबन 9:30 बजे होती है। ईद की खबर आ जाती है तो हमारी तरफ से तो आप सब हजरात को दावत है कि आप यहां रहें, हमारे साथ ईद करें, ईद की नमाज पढ़कर नाश्ता करके घर चले जाएं, दोपहर तक रहें और खाना खा करके जाएं, हमारी तरफ से तो दावत है आप हजरात। लेकिन लोगों की अपनी मजबूरियां भी होती हैं, कामकाज होते हैं, मां बाप होते हैं, तकाजे उनके भी होते हैं, खुद के भी तकाजे होते हैं कि पता नहीं मां बाप कब तक है, चलो उनके साथ ईद कर लेते हैं। बीवी बच्चे होते हैं अकेले और कोई रिश्तेदार नहीं होते, दिल चाहता है कि चलो, उनका भी तकाजा होता है। तो सब रह नहीं सकते, और कुछ लोगों की चाहत ये होती है अपनी मजबूरियों की वजह से कि जैसे ही मगरिब की नमाज से हम फारिग हो जाएं जल्दी से जल्दी हम रवाना हो जाए। इससे कि ईशा की नमाज का मसला है, फजर की नमाज का मसला है, सोना है, दूसरे दिन ईद है। तो ये विंटर में चूंकि मगरिब हो जाती है 4:30 बजे, तो ईशा तक भी अगर आप यहां रहें 9 बजे तक भी तो कोई हरज नहीं। लेकिन ये मगरिब होती है 9:30 बजे, उसके बाद खाना खाते हैं तो 10 बज जाते हैं। तो सबको मुझसे मिलने में कुल्फत होती है, इसलिए कि मजमा बड़ा है, اور اس مجمع میں پھر یہ لیسٹر کے مقامی لوگ بھی شریک ہو جاتے ہیں جو رمضان میں مجھ سے ملاقات نہیں کر پاتے. تو اس کے بارے میں سوچ رہا تھا کہ اس میں کوئی سہولت کی شکل پیدا کی جائے. تو سہولت کی شکل یہ ذہن میں آئی اور پھر اس پر مشورہ ہوا اور مشورے میں سب کی تائید ملی کہ جب تک ہم سمر کے دنوں میں ہیں 29 رمضان کو ظہر کی نماز کے بعد سب سے آخری مسافہ کر لینا چاہیے. اب اگر آج رمضان ہو گئی تو جس کا دل چاہے گا موقع ہوگا ہو جائے گی دوبارہ ملاقات, اور اگر نہیں بھی ہوئی تو آپ کو اطمینان ہوگا کہ ہم ملاقات کر چکے ہیں. تو فوراً ہر شخص اپنی اپنی تیاری کر کے جا سکے گا, اور اگر کل ہوئی تو بھی آج ملاقات ہو چکی ہے تو گویا آپ اور ہم آزاد ہو جائیں گے. میں بھی آزاد ہو جاؤں گا, مجھے بھی اگر کچھ تقاضا ہو کچھ کرنے کا تو مجھے بھی وہ فکر نہیں ہوگی. تو اس لیے میں اس وقت آیا کہ آخری جو دو چار باتیں کرنے کی عادت ہے تو وہ میں کچھ کر دوں. ہو سکتا ہے کہ آج آخری دن ہو, اور اگر کل پھر ایک اور دن مل گیا تو حسب معمول جو نظام ہے وہ چلتا رہے گا. مجلسیں بھی ہوگی, ذکر کی مجلس بھی ہوگی انشاءاللہ, لیکن یہ ملاقات اور ملنے جلنے سے میری بھی چاہت ہوتی ہے کہ میں سب سے ملوں. میرا بھی یہ چاہتا ہے, آپ ہمارے مہمان ہیں. یہ کوئی ملاقات کرنے کا اس لیے شوق نہیں ہوتا کہ کوئی شہرت یا نہیں, یہ تو بہت مشکل کام ہے ملاقات کرنا. تو جو ملاقات کرتا ہے وہ جانتا ہے اتنے بڑے مجمعے کے ساتھ, لیکن ہمارا بھی دل چاہتا ہے کہ ہمارے ساتھ اتنے دنوں تک رہے. بہت سارے حضرات ایسے ہوں گے کہ جن کو 10 دن تک ایسی چاہت ہوتی رہی ہوگی کہ ہم جا کر کے مسافہ کر لیں, لیکن ممکن نہیں ہوا ہوگا. آج ہی ہمارے ایک مرید کے بارے میں سوچ رہا تھا کہ پہلے دن ان سے میری ملاقات ہوئی تھی اعتکاف میں بیٹھنے سے پہلے, پھر وہ پورا رمضان نظر ہی نہیں آئے, مجمع میں بھی کہیں نظر نہیں آئے. یعنی ہے یہاں اتنے وہ, اس لیے کہ مجمع ہوتا ہے. تو میرا بھی دل چاہتا ہے کہ میں ملاقات کروں آپ حضرات سے, اس سے مغفرت بھی ہوگی, آپ حضرات کا بھی دل چاہے گا. پھر جن کا دل چاہتا ہوتا ہے وہ ڈرائیور کو بھی روک کے رکھتے ہیں کہ میں ابھی آ رہا ہوں, ان کی بھی آپس میں پھر کھینچاتانی ہو جاتی ہے. لیکن ان کو حیا آتی ہے کہ بھائی تعلق بہت ہے, میں کیسے جاؤں ملے بغیر. تو یہ شکل سمجھ میں آئی کہ یہ بہت آسان شکل رہے گی کہ ظہر کی نماز کے بعد مل لیا جائے. اب جو بات کہنے کی ہے آخری بات, وہ کل عید ہوئی یا پرسوں, یہ آخری بات یہ ہے کہ رمضان المبارک میں اللہ تعالی شانہ نے ہمیں اپنے گھر میں وی آئی پی بنا کر کے بلایا اور ہمیں یہاں رکھا, ہمیں نکالا نہیں یہاں سے, رکھا یہاں. میری طلب بھی کسی کے کرم کا صدقہ ہے. یہ جو ہم سب کے دلوں میں طلب ہے, یہ طلب ایسی ہی دل میں پیدا نہیں ہوئی اللہ کے کرم کی وجہ سے. میری طلب بھی کسی کے کرم کا صدقہ ہے. یہ قدم اٹھتے نہیں, اٹھائے جاتے ہیں. یہ قدم خود نہیں اٹھتے, اللہ اٹھاتا ہے. تو اللہ تعالی شانہ نے ہمیں پھر ایک بار سعادت نصیب فرمائی, 10 دن گھر میں بلایا. تو جب بھی ہم کسی کے گھر جاتے ہیں وہ ہمیں اپنے گھر میں رکھتا ہے, کھلاتا پلاتا ہے. یہ دسترخوان بھی اللہ کا تھا, یہ کھانا بھی اللہ کا تھا, یہ گھر بھی اللہ کا ہے. جن جن لوگوں کے دلوں میں ہماری آپ کی خدمت کا شوق اللہ نے ڈالا, کھانا پکایا, کھانا بھیجا, روٹیاں بھیجی, دسترخوان بچھائے, ہاتھ دھلائے, صفائی کی, ان سب کو اللہ نے کام میں لگایا تھا. تو جہاں خوشی کا مقام ہمارے لیے ہے کہ اللہ نے ہمیں اپنا مہمان بنایا, وہاں خوشی کا مقام ان کے لیے بھی ہے کہ اللہ نے ان کو اپنے گھر کا فرد سمجھا. کام تو انہی سے کرایا جاتا ہے جو اپنے ہوتے ہیں. تو دونوں جماعتیں خوش نصیب. تو اب دونوں جماعتوں کو چاہیے کہ اللہ نے جب اتنا کرم کیا تو ہم یہ اللہ کے ساتھ جو رشتہ ہے اسے ٹوٹنے نہ دیں. اور رشتہ ٹوٹتا ہے گناہ کرنے سے. تو तो हम ये तय कर लें, पक्का इरादा कर लें कि गुनाह करके इस रिश्ते को हम टूटने नहीं देंगे, नमाजें नहीं छोड़ेंगे, बीवियों को नहीं सताएंगे, मां बाप को नहीं सताएंगे, झूठ नहीं बोलेंगे, गीबत नहीं करेंगे, बदनजरी नहीं करेंगे, जितने भी गुनाह, फिल्म नहीं देखेंगे, म्यूजिक नहीं सुनेंगे, ड्रग की आदत है तो उससे तौबा कर लेंगे, ऐसा कोई काम नहीं करेंगे जिसको जिससे अल्लाह नाराज हो, अल्लाह को तकलीफ हो ना, अल्लाह नाराज हो जाए हमसे, उसने हमें बुलाया, 10 दिन तक रखा, खिलाया पिलाया, कितनी सहूलत के साथ अल्लाह ने सारे काम करवाए, कितनी सहूलत के साथ। और मैं देख रहा हूं कई सालों से कि हमारे यहां इंग्लैंड में ये तो सख्त गर्मी के दिन है, ये जिन दिनों से हम गुजर रहे हैं बहुत गर्मी होती है, इंग्लैंड वाले सब जानते हैं, पर गर्मी भी यहां की ऐसी होती है कि नींद वगैरह भी अच्छी तरह नहीं आती, परेशान कर देती है। लेकिन रमजान मुबारक में और बिलखुसूस आखिरी अशरे में एयर कंडीशन का माहौल हो जाता है, बिल्कुल ठंडक, इकराम अल्लाह की तरफ से है हम सब के साथ। तो ये अल्लाह की नेमतों को बार बार सोचें, बार बार सोचें, हम इस लायक थे कि हमें बुलाया जाता, हम अगर किसी की मर्जी के खिलाफ कोई काम करें, बाप की मर्जी के खिलाफ कोई काम करे और बाप के दरवाजे को खटखटाएं जरूरत के मौके पर, तो बाप क्या कहते हैं, नालायक, इस दरवाजे को खटखटाते हुए तो ये शर्म नहीं आई, बाप भी कहता है नालायक, तो वही है ना जिसने मेरी बात नहीं, शर्म नहीं आती, हमने अल्लाह की सैकड़ों नाफरमानियां की और हमने कोई दरवाजा भी नहीं खटखटाया, अल्लाह खुद हमें खींच के ले आया, अल्लाह खुद खींच के ले आया, और खींच के ले आया और नमाजें पढ़वाई, तिलावत करवाई, जिक्र करवाया है, दीन की बातें सुनवाई, यानी गफलत से भी अल्लाह ने बचाया, काम में लगाए रखा, काम में लगाए रखा, दुआओं में भी अल्लाह ने ध्यान दिया है, रोए धोए। तो अल्लाह ने तो हमारे साथ बहुत प्यार किया है, तो इसको रिसिप्रोकेट करना चाहिए हमें, बदला देना चाहिए अल्लाह को, अल्लाह तो हमारे बदले का मोहताज नहीं है, लेकिन एक शरीफ आदमी को ऐसा ही करना चाहिए। और वो बदला क्या है, कोई हराम काम नहीं, कोई नाजायज काम नहीं, कोई मकरूह तहरीमी नहीं, कोई फर्ज नहीं छूटेगा, कोई वाजिब नहीं छूटेगा, सुन्नत मुअक्कदा नहीं छूटेगी, कोई गलत काम नहीं होगा, किसी पर जुल्म नहीं होगा, किसी को सताएंगे नहीं, अल्लाह के मामले में भी सब क्लियर रहेगा और मखलूक है, बीवियों के मामले में, औलाद के मामले में, मां बाप के मामले में, रिश्तेदारों के मामले में, पड़ोसियों के मामले में, दोस्तों के मामले में, हमें सब पता होता है कि मेरी तरफ से ज्यादती हुई है, हो रही है, लेकिन ईगो जो है वो कबूल करने से हमें रोकता है। कबूल कर लो, कबूल कर लो, और माफी मांगने की हिम्मत ना हो तो कम से कम बिहेवियर तो बदलो, है कि बीवी के सामने ऐसा नहीं कह सकते कि मुझे माफ कर दे, मां बाप के सामने नहीं कह सकते कि माफ कर दे, कम से कम बिहेवियर तो बदलो, ताकि बिहेवियर के बदलने से आप में भी सलाहियत आ जाए माफी मांगने की, और अगर माफी न भी मांगे तो आपके बिहेवियर को चेंज देख करके खुद बखुद वो माफ कर दे। तो गलत काम नहीं करना है, और अगर हो जाए तो फौरन तौबा, गलती हो जाए तो अल्लाह से फौरन माफी मांग करके फिर यूटर्न, फिर यूटर्न, फिर यूटर्न, जैसे अभी आप इरादे कर रहे हैं ना कि कोई गलत काम नहीं करना है, तो गलत काम हो जाए तो फिर वही इरादा करो। तो ये गुनाहों से बचना, अल्लाह को नाराज करने वाले कामों से बचना, इसका नाम है तकवा, इसका नाम है तकवा। और तकवे ही का हिस्सा है माफी मांगना, ये भी तकवे ही का पार्ट है, इसका नाम है तौबा। तकवा और तौबा, तकवा और तौबा, तकवा और तौबा। तकवा होगा तो अल्लाह से दोस्ती टूटेगी नहीं, और गुनाह हो गया तो तकवा गया, तकवा गया तो दोस्ती टूट गई, दोस्ती टूट गई तो उस दोस्ती को जोड़ने के लिए तरीका क्या है, तौबा। टी एन टी, तकवा एन तौबा, तकवा एन तौबा, तकवा एन तौबा। ये तकवा ही है पूरा, तौबा भी तकवे ही का हिस्सा है,
لیکن اسے ذرا ہم سیپریٹ کرتے ہیں. تقوی کا معنی یہ کہ گناہوں سے بچنا, اور توبہ کا معنی ہے کہ گناہ ہو جائے تو پھر پاک ہو جانا. تقوی کا معنی ہے کہ فرینڈشپ کو باقی رکھنا. گناہ ہو جائے تو فرینڈشپ ٹوٹ جاتی ہے, جب ٹوٹ جاتی ہے تو اسے جوڑنے کا طریقہ کیا, توبہ. اور یہ کام اگر 100 مرتبہ بھی کرنا پڑے تو 100 مرتبہ کرو. جو ناکام ہوتا رہے عمر بھر بھی, جو ناکام ہوتا رہے عمر بھر بھی. میوزک سننے کی عادت ہے, یہاں سے پکا ارادہ کر کے گیا, بہت ریزسٹ کیا, بہت ریزسٹ کیا, بہت کنٹرول کیا, بہت کنٹرول کیا, اور 24 آور کے بعد پھر سن ہی لی. سن لی تو کیا کرو, گیو اپ کر دو؟ نہ, پھر توبہ کرو کہ اللہ میں اب نہیں کروں گا, اب نہیں کروں گا. پھر 24 گھنٹے گزرے, پھر سن لی, پھر توبہ کرو. جب بھی ٹوٹے دوستی تو اسے جوڑو, جب بھی ٹوٹے جوڑو, جب بھی ٹوٹے جوڑو, توبہ کے ذریعے. کتنا ایزی ہے, توبہ کے لیے کسی عالم کے پاس جانا نہیں پڑتا, توبہ کے لیے شیخ کے پاس جانا نہیں پڑتا, توبہ کے لیے پوری فیملی کی ضرورت نہیں پڑتی کہ میری مدد کرو. توبہ اتنا آسان کام. اللہ اگر ایسا کہتے کہ گناہ سے دوستی ٹوٹ جاتی ہے تو 1,00,000 پاؤنڈ اللہ کے راستے میں خرچ کرے گا تو دوستی تو سب کو جمع کرنا پڑتا کہ بھائی چندہ دو. توبہ ایسا کام کہ کسی کی ضرورت نہیں. لیٹے لیٹے بھی توبہ کر سکتا ہے, چلتے چلتے بھی توبہ. توبہ کا کیا معنی؟ پچھتاوا ہو اور دل میں پکا ارادہ کر لے کہ آئندہ یہ گناہ دوبارہ نہیں کروں گا. 1 مرتبہ 2 مرتبہ 3 مرتبہ, اور اگر دل میں ابھی بھی ہے کہ شاید میں کر لوں گا تو زبان سے کہو جھوٹی توبہ. یہ جھوٹی توبہ سچی ہو جائے گی. جو ناکام ہوتا رہے عمر بھر بھی, بہرحال کوشش تو عاشق نہ چھوڑے. بیوی کے ساتھ بہت محبت ہے اور بیوی تنگ آ چکی ہے, شوہر کی عادتوں سے بیوی تنگ آ چکی ہے, لیکن شوہر کو محبت بہت ہے لیکن ڈرگ کی عادتیں چھوڑ نہیں سکتا. اب راتوں کو 1-1 بجے 2-2 بجے 3-3 بجے آتا ہے, آ کر کے گھر میں دھمال کرتا ہے, پیسے ویسے کچھ دیتا نہیں, تو بیوی چلی جاتی ہے اپنے ماں باپ کے گھر. تو دیکھو تعلق ٹوٹ گیا. اب یہ کیا کرے گا؟ روئے گا, دھوئے گا, کسی کو لے جائے گا, وہاں خود جائے گا اور پھر جوڑ کر کے بیوی کو لے آئے گا. ہاں, لیکن پھر اس مرتبہ پھر ڈرگ میں پڑ گیا تو ناکام. وہ وعدہ کیا تھا اس میں ناکام ہو گیا. تو ناکام ہوا تو عاشق چھوڑ دے گا کام کو, نہ پھر وہ جائے گا. جو ناکام ہوتا رہے عمر بھر بھی, بہرحال کوشش تو عاشق نہ چھوڑے. ایسا نہ سمجھے گا یار گزشتہ مرتبہ بھی بیوی کو سمجھا کے لے آیا تھا اور مجھ سے تو پھر یہ ڈرگ کی عادت نہیں چھوٹی تھی, پھر لے آؤں گا تو ایسا ہی ہوگا. نہ, وہ بار بار لاتا ہے. جو ناکام ہوتا رہے عمر بھر بھی, بہرحال کوشش تو عاشق نہ چھوڑے. یہ رشتہ محبت کا قائم ہی رکھے, جو 100 بار ٹوٹے تو 100 بار جوڑے. 100 بار ٹوٹے تو 100 بار جوڑے. یہ توبہ جو ہے, توبہ اس کی برکت سے گناہوں کو ریزسٹ کرنے کی طاقت پیدا ہوگی. کیا مطلب؟ 24 آور میں میوزک, پھر 24 آور میں میوزک, پھر 24 آور میں میوزک, پھر 24 آور میں میوزک. توبہ نہیں کرے گا تو کیا ہوگا؟ توبہ نہیں کرے گا تو ایوری آور سنے گا. توبہ کرے گا تو 24 آور. یہ دیکھو توبہ کی برکت سے گھنٹے بڑھ جائیں گے. اور کرتا ہی رہے گا تو 1 مہینے 2 مہینے 3 مہینے کے بعد اب 48 آورز تک ریزسٹ کرتا ہے. اس کے بعد بھی توبہ کرتا ہی رہے گا تو اب 72 آورز تک ریزسٹ کر سکتا ہے, اب 1 ہفتے تک ریزسٹ کر سکتا ہے. اب میوزک کا غلبہ ہوتا ہے 6 مہینے کے بعد, اور پھسل گیا پھر 6 مہینے, پھر توبہ کی اس نے, پھر 6 مہینے کے بعد پھسلا, پھر توبہ کی. یہ توبہ کی برکت سے پھر 1 سال کے بعد, اور ایک وقت آئے گا کہ توبہ کی برکت سے اس گناہ کی نفرت دل میں پیدا ہو جائے گی. تقوی اور توبہ. تو تقوی لے کر یہاں سے جاؤ. تقوی ہے, ہم گناہوں سے بچے ہوئے ہیں تو ہم اللہ کے ولی ہیں, دوست ہیں. گناہ ہو گیا تو ہم کیا ہو گئے؟ اللہ سے دور, اب دوست نہیں رہے. توبہ ہوئی تو پھر دوست ہو گئے, تو اللہ کی ولی رہو گے اس طرح. ہاں, تو جب موت آئے گی تو اللہ کی ولایت کی حالت میں موت آئے گی. الَا اِنَّا اَوْلِيَاءَ اللَّهِ لَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ الَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ. تقوی کی برکت سے ولایت ملتی ہے, تقوا ہے تو ولایت ہے. تقوی کی برکت سے اللہ کا سپورٹ ملتا ہے. ان اللہ مع الذین اتقوا, اللہ ان لوگوں کے ساتھ ہوتا ہے جو تقوی والے ہوتے ہیں. تقوی کی برکت سے تمام پرابلمز کا سولوشن, ومن یتق اللہ یجعل له مخرجا, تقوی کی برکت سے تمام پرابلم سے نکلے گا اور تقوی کی برکت سے ساری ضرورتیں پوری ہوگی. وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, تقوی کی برکت سے سارے کام آسان ہو جائیں گے. وَمَنْ يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مِنْ أَمْرِهِ يُسْرًا, تقوی ہوگا تو تقوی کے بغیر عمل پر جو اجر ملے گا, تقوی کے ساتھ اسی عمل کو کرے گا تو اجر بڑھ جائے گا. وَمَنْ يَتَّقِ اللَّهَ يُعَظِّمْ لَهُ أَجْرًا, تقوی ہوگا, تقوی تو اتنا پاورفل ہو جائے گا کہ رائٹ اور رونگ کو ڈسٹنگوش کر سکے گا کہ یہ رائٹ ہے یہ رونگ ہے, یہ رائٹ ہے یہ رونگ ہے. اچانک ہی آپ کسی جگہ چلے گئے اور کسی نے کہا کہ چل یار ہم ایک جلسے میں جاتے ہیں, اب وہ جلسہ جو ہے وہ صحیح نہیں تھا, غلط عقیدے کے لوگ تھے یا ایک طریقہ غلط تھا, شریعت کے مطابق نہیں تھا, آپ مفتی نہیں ہیں, عالم نہیں ہیں. وہاں پہنچنے کے بعد تقوی اگر ہوگا تو آپ کا ضمیر آپ کو کہے گا کہ تو غلط جگہ پہ آ گیا ہے. ان تتقوا اللہ یجعل لکم فرقانا, اگر تقوی تمہاری زندگی میں ہوگا تو حق اور باطل, صحیح اور غلط کے درمیان تمیز کرنے والی طاقت میں تم کو دے دوں گا. کسی ریسٹورنٹ میں چلے جائیں گے, کسی ٹیک اوے میں چلے جائیں گے تو خود اندر سے ضمیر کہے گا کہ ذرا گڑبڑ ہے, گڑبڑ. اس کی پوری تفصیل سننے کے بعد بھی مفتی نہیں ہے لیکن اندر دل کہے گا کہ نا بھائی ہاتھ نہیں لگانا, پھر مفتی صاحب کو پوچھے گا تو مفتی صاحب یہی کہیں گے کہ تو نے ٹھیک کیا. دیکھو حفاظت ہو جائے گی. اگر تقویٰ ہوگا تو اللہ کا محبوب ہو جائے گا. واللہ یحب المتقین. خلاصہ یہ کہ تقویٰ اگر ہے تقویٰ تو دنیا اور آخرت کی کامیابی قدموں میں آئے گی. واتقوا اللہ لعلکم تفلحون, اللہ کا تقویٰ اختیار کرو تم کامیاب ہو جاؤ گے. تو تقوی اور توبہ والی زندگی اختیار کرنی ہے. اور تقوی اور توبہ ہماری زندگی میں کیسے آئے اور کیسے رہے اس کے لیے تین کام بتلائے ہیں. پہلا کام یہ ہے کہ آخرت کی فکر کرنا. موت اور جنت جہنم قبر پر لکھی ہوئی کتابیں پڑھیں, ہفتے میں ایک مرتبہ پڑھیں, ایز اے فیملی پڑھو, فرینڈ سرکل میں بیٹھ کر پڑھو, قبرستان میں جاؤ اور قبرستان میں جا کر کے قبروں کو دیکھو. اور آپ کی بستی کا قبرستان ہو تو کبھی کبھی نام بھی پڑھو اور سوچو کہ یہ جب زندہ تھا تو کیسے تم تراک سے چلتا تھا اور آج دیکھو کہاں پڑا ہوا ہے. آج اس کی قبر پر جو گھاس اگا ہوا ہے اسے کوئی کاٹنے والا نہیں ہے, اس کی قبر پر جو پتے گرے ہوئے ہیں ان پتوں کو صاف ستھرا رکھنے والا کوئی نہیں. تو سوچو قبرستان میں جا کر, سناٹا ہے, سناٹا. یہ مجلسوں اور محفلوں میں بیٹھنے والے لوگ اکیلے پڑے ہوئے ہیں اور ان کو کوئی انس پہنچانے کے لیے نہیں آتا, ان کو کوئی پوچھنے کے لیے نہیں آتا. سوچو قبرستان میں جا کر. ہم قبرستان میں جاتے ہیں صرف ان کو فائدہ پہنچانے کے لیے, نہیں, خود بھی سوچو کہ مجھے بھی یہاں آنا ہے, مجھے بھی آنا ہے. ابھی مولانا نے بتایا کہ حضرت عمر رضی اللہ عنہ فرماتے ہیں کہ روزانہ اعلان ہوتا ہے کہ فلاں کا انتقال ہو گیا, فلاں کا انتقال ہو گیا, فلاں کا انتقال ہو گیا. ایک دن آنے والا ہے کہ یہ اعلان بھی ہوگا کہ عمر بھی انتقال کر گئے, تو میرے نام کا بھی اعلان ہوگا کہ سلیم کا انتقال ہو گیا, مولانا کا بھی اعلان ہوگا کہ مولانا احمد صاحب کا انتقال ہو گیا. کتابیں پڑھو کہ مرنے کے بعد کی زندگی میں کیا آنے والا ہے, جنتی ہے تو یہ, جہنمی ہے تو یہ, اور قبرستان میں جا کر کے عبرت حاصل کرو. اور ہفتے میں ایک مرتبہ, دو ہفتے میں, ہفتے میں ایک مرتبہ ہو تو بہت اچھا ہے, بیٹھ کر کے سوچو, امیجن کرو, ورلڈ آف امیجنیشن میں جاؤ کہ میں مر گیا ہوں, میں ہاسپٹل میں ہوں اور روح نکل گئی ہے اور اب لوگ مجھے اٹھا کر لے جا رہے ہیں مورچری میں, مجھے فریزر میں رکھ دیا, میں وہاں پڑا ہوا ہوں. امیجن کر سکتے ہیں نا.
जब MRI स्कैन होता है और जो क्लॉस्ट्रोफोबिक होते हैं तो उस वो MRI के ख्याल ही से वो घबरा जाते हैं। तो इमेजिन करो आप कि मुझे रख दिया गया है उसमें, कोई आने वाला नहीं है वहां, मुझे लाया गया, तख्ती पर लिटाया गया, गुसल दिया जा रहा है, मैं न करवट बदल सकता हूं, न हाथ उठा सकता हूं, पानी गर्म है तो भी नहीं बोल सकता, ठंडा है तो भी नहीं बोल सकता। अब मुझे कब्र में, कब्रस्तान में ले जाया जा रहा है, कब्र की तरफ ले जाया जा रहा है, कब्र में उतारा जा रहा है, मैं अंदर हूं और अब मिट्टी डाल रहे हैं। इमेजिन करो मैं अंदर हूं और मिट्टी डाल रहे हैं, है? उसमें अब मैं ऐसे पड़ा हुआ हूं बिल्कुल, और सब मुझे छोड़ करके हमेशा के लिए चले गए, सब छोड़कर चले गए, सब छोड़कर। कब्र क्या कहती है? अन भई तो दूध, मैं कीड़ों का घर हूं। अन भई तो वाश्य, मैं वाहशत का घर हूं। अन भई तो जुल्म, मैं तारीकी का घर हूं। अंधेरा है, वाहशत है, घबराहट है, करवट बदलना चाहता हूं आगे पीछे, सांस लेने में तकलीफ हो रही है, और अभी वो दो आएंगे, मुनकर नकीर, मुनकर आ गए, मुनकर नकीर, मुनकर नकीर आ गए, शक्लो सूरत डरावनी, आमाल मेरे बुरे, मुझे सवाल पूछ रहे हैं, मैं जवाब नहीं दे पा रहा हूं। वो अजाब का फैसला करके चले गए और मेरे ऊपर सांप मुसल्लत किए जा रहे हैं, मैं अकेला वहां पड़ा हुआ हूं। बस इतना, यहां तक पहुंचेंगे वही काफी है। हफ्ते में एक मर्तबा करो तो इससे एक फिक्र पैदा होगी। आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें कहा है कि लज्जतों में जो हम पड़ जाते हैं, एनग्रॉस हो जाते हैं, मुनहमिक हो जाते हैं, तो ये लज्जतों से निकलने का क्या तरीका है? लज्जतों में ड्राउन हो जाते हैं और आखिरत को भूल जाते हैं। कहते मौत को याद करूं, अक्सरु ज़िक्र हादि मिन लज्जात अल मौत, लज्जतों को तोड़ने वाली चीज को याद करो। हम तो इस तरह रहते हैं जैसे मरना ही नहीं है, जब मरना ही नहीं तो फिक्र किस बात की? नहीं, मरना है हमें, एक दिन मरना है, आखिर मौत है, कर ले जो करना है, आखिर मौत है, साथ कुछ नहीं जाएगा, न कुछ माल और दौलत न धन जाएगा, फकत साथ तेरे कफन जाएगा। कफन जाएगा। सिकंदर आजम, पूरी दुनिया पर उन्होंने हुकूमत की थी, उनका इंतकाल हुआ तो उन्होंने ये कहा कि जब मुझे तुम कब्रस्तान की तरफ ले जाओ तो मेरे कफन में से मेरे दोनों हाथों को ऐसे रख देना, ऐसा जनाजा बड़ा बनाना और ऐसे हाथ रख देना और मुझे ले जाना। लोगों ने पूछा कि क्यों? कि मैं दुनिया को यह बताना चाहता हूं कि सिकंदर आजम जैसा बादशाह, जिसके कब्जे में पूरी दुनिया थी, वो भी दुनिया में आया था तो खाली हाथ और जा रहा है तो खाली हाथ, एक पैसा साथ नहीं जाएगा, एक पैनी साथ नहीं जाएगी, एक पैनी साथ नहीं जाएगी, बल्कि मैं कहूं आपको, वो आपका बेटा जो आपके कॉफिन को जरा ठीक ठाक कर रहा होगा, उसकी जेब में से अगर एक पाउंड की कॉइन अंदर गिर जाएगी ना, वो ढूंढ करके निकाल कर जेब में रख देगा, वो कफन के नीचे इधर उधर अगर कहीं चली जाएगी वो तलाश करेगा अंदर से कि कहां गई वो। और ऐसे वाकयात भी पेश आए हैं कि कब्र में दफन करने के बाद बाहर निकले तो जेब में बटवा नहीं, बहुत सोचा कि बटवा देखिए कब्र में गिर गया, रात को जाकर के कब्र खोद कर बटवा निकाला। वो तो अल्लाह को मंजूर था कि उन्होंने इबरतनाक फिर मंजर दिखाया कि ये देखो कब्र में क्या हो रहा है तुम्हारे रिश्तेदार के साथ, कब्र में भी जाकर के बटवा निकालते हैं। तो हमारे साथ कुछ नहीं आएगा, खाली हाथ रवाना कर देंगे, जो हमने किया होगा वो हमारे साथ आएगा, अच्छा बुरा। तो एक काम तो ये करना है कि हमें बार बार सोचना है मौत के बारे में। दूसरा काम क्या करना है? दूसरा काम, वीकली किताब पढ़ो, ये पहली दो बार हमें वीकली एक मर्तबा किताब पढ़ो, एक मर्तबा जो है ये मुराकबा करो कि मैं मर रहा हूं, और हफ्ते में एक मर्तबा कब्रस्तान जाओ। उसका फायदा ये होगा कि खुद को भी फायदा होगा और कब्रस्तान वालों को भी फायदा होगा। हदीस में क्या आता है कि कुंत नहीतुकुम अन ज़ियारतिल क़ुबूर अला फ़ज़ूरूहा, कब्रस्तान में जाओ, क्यों? फ़इन्नहा तुज़क्किरुकुमुल मौत व तुज़हिदुकुमुद दुनिया, इससे कि तुम कब्रस्तान में जाओगे तो मौत याद आएगी, कब्रस्तान में जाना तुमको मौत याद दिलाएगा और तुम्हारे दिलों में दुनिया की बेरग़बती पैदा करेगा।
ایک کام یہ ہے آخرت کی فکر, آخرت کی سوچ. دوسرا کام کیا کرنا ہے؟
ذکر,
ذکر کا اہتمام. کتنا ذکر کا اہتمام کرنا ہے؟ اتنا ذکر کا اہتمام کرنا ہے کہ زبان ذکر کی عادی ہو جائے, اور زبان کی برکت سے پھر دل بھی ذکر کا عادی ہو جائے. ہم اگر کسی شیخ سے بیعت ہو چکے ہیں تو ان کی رہنمائی میں وہ جتنا ذکر بتائیں اس ذکر کا اہتمام کرو, اور چھ مہینے قابو میں آ جائے تو پھر آگے کا سبق مانگو, پھر قابو میں آ جائے پھر آگے کا سبق مانگو. اور بہت دھیان کے ساتھ ذکر کرو, دھیان سے, محبت کے ساتھ, دھیان سے, پورا دھیان اس طرف ہو, خلوت ہو, خلوت. یہ نہیں کہ ذکر کر رہے ہیں اور بچہ ادھر سے آ رہا ہے, اور ذکر کر رہے ہیں اور ٹیلی فون بھی اٹھا رہے ہیں. نہیں, پوری توجہ اس کی طرف. خلوت کا یکسوئی کا ٹائم فکس کرو کہ یہ میرے ذکر کے لیے ٹائم ہے. ایسا وقت ہو کہ بیوی بچے آپ کو ڈسٹرب نہ کریں, ایسا وقت ہو کہ بیوی بچوں کے تقاضے میں بھی خلل نہ ہو. یہ بھی نہ ہو کہ آپ کمرے میں بیٹھ جاویں اور ان کا کام نہ ہو رہا ہو, ان کا بھی حق ہے. ذکر اللہ, تلاوت بھی ذکر اللہ ہے, مسنون دعائیں بھی ذکر اللہ ہے. وہ خوب مسنون دعائیں خوب یاد کرو اور پڑھو. چلتے پھرتے جو تسبیحات ہیں یہ بھی ذکر اللہ ہیں. تیسرا کلمہ کلمہ طیبہ, چوتھا کلمہ سبحان اللہ و بحمدہ سبحان اللہ العظیم, لا حول ولا قوۃ الا باللہ. ذکر, ذکر کرو. تو شیخ کے بتلائے ہوئے طریقے والا ذکر بھی, اور مزید جتنا ذکر احادیث شریفہ میں وارد ہوا ہے وہ آپ بڑھا سکے. زبانی ذکر, قلبی ذکر, اس سے دل جو ہے وہ ذاکر بنے گا. جب دل ذاکر بنتا ہے تو دل سے غفلت نکلتی ہے, غفلت نکلتی ہے, غفلت نکلتی ہے تو آدمی غافل نہیں رہتا, پھر وہ تقوی والی زندگی گزارتا ہے. جب دل میں ذکر آتا ہے تو گندگیاں نکلتی ہے دل سے, جب دل سے گندگیاں نکلتی ہے دل پاک ہوتا ہے, اللہ کی محبت اتر جاتی ہے, جب اللہ کی محبت اتر جاتی ہے تو اللہ ہی کا ہو کر رہ جاتا ہے. ذکر, شیخ ہے تو شیخ کی رہنمائی میں. اور جو حضرات کسی سے بیعت نہیں ہے وہ اپنے دل کو ذاکر بنانے کے لیے, اپنے دل میں اللہ کی محبت اتارنے کے لیے, اپنے دل کا تزکیہ کرنے کے لیے, اپنی اصلاح کے لیے, جلدی سے جلدی کسی شیخ کو تلاش کریں. ایسا شیخ جس سے محبت ہو, جس سے عقیدت ہو, کنوکشن ہو, ایسا دل کہتا ہو کہ ہی نوز ہز سٹف, یہ ماہر ہے اس میں, اور اس سے مجھے بہت زیادہ فائدہ پہنچے گا, مجھے اس سے بہت فائدہ پہنچے گا. ایسا شیخ جسے بزرگوں سے اجازت ہو, ایسا شیخ جس پر بزرگوں کو اعتماد ہو, ایسا شیخ جس کے عقائد درست ہوں, ایسا شیخ جس کی زندگی میں دین ہو, اتباع سنت ہو, ایسا شیخ جس کی زندگی میں دنیا سے بے رغبتی ہو, وہ دنیا دار نہ ہو, شہرت اور پیسے کے پیچھے نہ ہو, ایسا شیخ جس کی صحبت میں بیٹھ کر اللہ یاد آتا ہو, آخرت یاد آتی ہو, دل میں ارادے پختہ ہوتے ہوں کہ اب میں اللہ کے لیے کچھ کروں گا, ایسا شیخ جس کی صحبت میں بیٹھ کر ہماری زندگی کے جو نیگیٹو آسپیکٹس ہیں, منفی پہلو, وہ نظر آتے ہیں کہ او ہو میرے اندر یہ بھی برائی ہے, یہ بھی عیوب نظر آتے ہوں, ایسے شیخ سے اپنے آپ کو وابستہ کرو, اور وابستہ کر کے پھر اس کی رہنمائی میں آگے بڑھو. لیکن جب تک کسی شیخ سے بیعت نہیں ہوتے اس وقت تک ایسا نہ سمجھے کہ ہمیں ذکر نہیں کرنا ہے. نہیں, آپ روزانہ 100 مرتبہ تیسرا کلمہ پڑھو, روزانہ 100 مرتبہ استغفار پڑھو, روزانہ 300 مرتبہ صلاۃ علی النبی درود پاک پڑھو, روزانہ سبحان اللہ و بحمدہ سبحان اللہ العظیم پڑھو, مسنون دعائیں پڑھو, روزانہ ایک سپارے کی تلاوت کرو, دعا کرو, دعا بھی ذکر ہے. تو دوسرا کام کرنا ہے وہ ذکر, اور تیسرا کام جو کرنا ہے وہ نیک صحبت. جہاں کہیں آپ جائیں بری صحبت سے بچو اور اچھی صحبت کو اختیار کرو, جہاں کہیں آپ جائیں برے ماحول سے دور رہو, اچھے ماحول کو اختیار کرو. مثال کے طور پر آپ نے ہالیڈے کے لیے, تفریح کے لیے جانے کا ارادہ کیا, فضول خرچی نہیں ہے, شو نہیں ہے, غلط ارادہ نہیں ہے, شرعی حد میں رہ کر آپ ہالیڈے کے لیے جا رہے ہیں. ایک چوئس آپ کے پاس وہ ہے کہ جہاں بالکل اطمینان ہے آپ کو کہ یہاں ماحول اچھا ہے, دوسری جگہ ایسی ہے کہ ماحول تو برا ہے لیکن میں بچ کر رہوں گا, تو پریفرنس پہلی جگہ کو دو. جب کبھی موقع ہے برے ماحول سے بچو, اچھے ماحول میں رہو, بری کمپنی سے بچو اور برے اچھی کمپنی اختیار کرو. یہ دو الگ الگ چیزیں ہیں. مسجد ماحول اچھا ہے, ماحول اچھا, 10 دن کے لیے آ گئے, ماحول اچھا, لیکن جس کو آپ نے فرینڈ بنا لیا وہ برا ہے. تو آپ کو ڈرگ کی عادت نہیں تھی, اس کو ڈرگ کی عادت تھی,
उसके मां बाप ने उसको भेजा ही इसलिए था कि वहां जाकर के आदत छोड़ के आएगा, वो अपना एक और पार्टनर बनाकर यहां से गया।
तो देखो माहौल अच्छा था कि नहीं, लेकिन कंपनी बुरी। और कंपनी बहुत अच्छी है, कंपनी बहुत अच्छी, 16 की जमात है पूरी, और ऐसी बीच पर जाकर के बैठ गए कि जहां चारों तरफ फितना ही फितना था। तो देखो जमात तो 16 की है, लेकिन माहौल बुरा, गुना से बच सकेंगे? नहीं बच सकेंगे, इधर उधर नजर जाएगी। तो माहौल भी अच्छा चाहिए और कंपनी भी अच्छी चाहिए, दोनों। बुरे माहौल से बचना है, बुरी दोस्ती से बचना है, अच्छा माहौल और अच्छी दोस्ती। भाई बात समझ में आ रही है? हाँ। अब ये अगर ये अच्छा माहौल और अच्छी दोस्ती, और जिसको हमने शेख बनाया है उसे तो हम अच्छा समझते हैं, तो उसके साथ माहौल भी अच्छा है और वो कंपनी भी अच्छी है, वो बहुत मुफीद होती है मुरीद के लिए। तो जितना ज्यादा हो सके अपने शेख की सोहबत में वक्त गुजारना चाहिए, बैठना चाहिए उसके पास। अगर दूर हैं तो उसके बयानात सुनने चाहिए, दूर हैं उसकी किताबें पढ़नी चाहिए, दूर हैं उस पर खत लिखना चाहिए, उसके खत का जो जवाब आए उसे पढ़ना चाहिए। ये आधी सोहबत है, लेकिन सोहबत है, ये तयम्मुम है, तयम्मुम। तो जब पानी ना मिले तो तयम्मुम करो। अब्रॉड के लोग क्या करेंगे? इंग्लैंड में जो लोग दूर रहते हैं वो क्या करेंगे? ऐसे लोग हैं जो सैटरडे संडे भी काम करते हैं, क्या करेंगे वो? तो दीन में तो सब लोगों के लिए सहूलत है। औरतें क्या करेंगी? औरतें शेख की सोहबत में कैसे आएंगी? बयानत सुने, वो शेख की बातों को पढ़ें, बार बार पढ़ें, जब जब भी पढ़ेंगे तो नया फायदा उसमें नजर आएगा। ये नियत करे कि मैं शेख की सोहबत में जा नहीं सकता, यानी वुजू नहीं कर सकता, तो अब तयम्मुम कर लूं, फायदा होगा इसका। अल्लाह ताला शानू हमें अमल की तौफीक दे। तो ये जब तीन काम होंगे, कौन सा? अच्छी सोहबत इख्तियार करना, बुरी सोहबत से बचना, अच्छे माहौल को इख्तियार करना, बुरे माहौल से बचना, और बिलखसूस अपने शेख की सोहबत को इख्तियार करना। या अय्युहल लदीना आमनु तक्कुल्लाह वकूनू मअस्सादिकीन, सच्चों के साथ रहो। उससे पहले इत्तकुल्लाह आया है। हाँ, इत्तकुल्लाह के बाद मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि इत्तकुल्लाह के बाद जो भी हुक्म होता है उसका मतलब यह होता है कि इस पर अमल करूंगा तो तकवा आ जाएगा। तो इत्तकुल्लाह वकुनु मअस्सादिकीन, इत्तकुल्लाह वल तंजुर नफ्सुम मा कद्दमत लिगद, तकवा इख्तियार करो और ये सोचो कि कल के लिए मैंने क्या भेजा है, आखिरत की फिक्र। इत्तकुल्लाह वल्लाहु खबीरुम बिमा तअमलून, तकवा इख्तियार करो और जान लोगे अल्लाह ताला तुम्हारे सारे आमाल से बाखबर है। तो इसका मतलब यह है कि इस्तेहजार रखो कि अल्लाह मुझे देख रहा है। और भी चीजें हैं, मगर ये तीन चीजों पर कर लेगा तो इंशाल्लाह तकवा आएगा, तकवा आएगा तो साथ में तौबा भी, और तकवा और तौबा है तो उसके जितने फवाइद अभी थोड़ी देर पहले बयान हुए कुरान की रोशनी में वो सारे, जिसका लुब्बे लुबाब किया था, फलाह दुनिया और आखिरत की कामयाबी, वत्तकुल्लाह लअल्लकुम तुफ्लिहून, वत्तकुल्लाह लअल्लकुम तुफ्लिहून, तुम तकवा इख्तियार करो ताकि तुम कामयाब हो जाओ। अल्लाह ताला शानहु इन सारी बातों पर अमल की तौफीक अता फरमावे। आप सब हजरात की खिदमत में हमारी दरख्वास्त ये है कि आप आते रहिए, मंथली प्रोग्राम में भी आते रहिए, वीकली प्रोग्राम में भी आते रहिए, डेली प्रोग्राम में भी आते रहिए, ये एनुअल प्रोग्राम में भी आते रहिए। आप जहां कहीं भी जाएंगे फायदा होगा, जिन मशाइख के पास जाएंगे इंशाल्लाह फायदा होगा, लेकिन हमारी लालच ये है कि जितने ज्यादा लोग यहां आए और हमें उनकी खिदमत का मौका मिले तो आखिरत में उतने ही चांसेस मगफिरत के बढ़ जाते हैं। तो आप हजरात आते रहिए रमजान मुबारक के बाद भी, और अपने अपने मकाम पर इसका बहुत एहतमाम कीजिए कि आप सही वक्त गुजारें, लायानी से बचे, इख्तिलात से बचे, यकसुई को इख्तियार करें, अपने बच्चों को और अपनी बीवियों को टाइम दीजिए, उन पर दीनी मेहनत कीजिए और उनको आखिरत के लिए सरमाया और असेट बनाइए। इत्तिबाए सुन्नत वाली जिंदगी हो, जिंदगी में घर में छोटी छोटी सुन्नत आए, दीन की हर वक्त फिक्र हो। अल्लाह ताला शान हो मुझे आपको इन सब बातों पर अमल करने की तौफीक अता फरमावे। अब तक हमने
جو کچھ ٹوٹا پھوٹا کیا ہے اللہ اسے شرف قبول عطا فرماوے، اور اب تک جو کچھ اعتکاف میں بھی، رمضان میں، زندگی میں کوتاہیاں ہوئی ہیں اللہ معاف کر دے. ہم تو یہی امید لے کر کے جا رہے ہیں کہ ہم تو نالائق تھے، ہماری دعاؤں کے نتیجے میں بھی ہمیں تو معاف نہیں کیا جانا چاہیے تھا، چونکہ دعاؤں کا بھی ہمارا ٹھکانہ نہیں، لیکن امید ہے کہ اس نے اپنی شان کریمی سے یوں ہی معاف کر دیا ہوگا. تو اللہ تعالیٰ جو ہے آگے والی زندگی اب ہماری درست رکھے، ہمیں توفیق دے کہ ہم بہت کیئرفل ہو کر کے، پھونک پھونک کر کے قدم اٹھائیں. اور اللہ تعالیٰ شانہ جو کچھ ہم نے اپنے لیے مانگا ہے، جو کوشش ہم اپنے لیے کر رہے ہیں، اللہ تعالیٰ وہ ساری چیزیں ہمارے ماں باپ کو عطا کرے، ہمارے بیوی بچوں کو عطا کرے، ہمارے شوہروں کو عطا کرے. گھر میں عورتیں بھی سن رہی ہیں نا، تو ان کی طرف سے بھی یہ دعا کرنی چاہیے، شوہروں کو بھی عطا کرے، بھائیوں کو، بہنوں کو، رشتہ داروں کو، ہمارے محبین کو، محسنین کو، خیر خواہوں کو، اور ہمارے مشائخ کو، ہمارے اساتذہ کو، اور ہمارے پڑوسیوں کو، ہمارے بستی کے لوگوں کو، ہمارے مرحومین کو. اللہ پوری امت کو یہ ساری چیزیں قیامت تک نصیب کرتا رہے اور ہماری نسلوں میں ان چیزوں کو جاری رکھے. اللہ تعالیٰ سب کو جزائے خیر دے جنہوں نے ہمارے لیے اس اعتکاف کو ممکن بنایا، اور اللہ تعالیٰ یہ بہار ہمیں اسلامک دعوی اکیڈمی میں قیامت تک دکھاتا رہے، اور اللہ تعالیٰ اس کی بے شمار شاخیں پورے عالم میں عام فرمائے، اور اللہ تعالیٰ اس کی محبت کو ان شاخوں کے ذریعے، اس مرکز کے ذریعے عام فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین، وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین. مجلس کے اختتام پر آخری بات یہ کہنا چاہتا ہوں کہ مختلف جگہوں سے آئے ہوئے، مختلف مزاج کے، مختلف طبیعتوں کے لوگ ایک ہی جگہ پر 10 دن تک رہے تو ظاہر ہے کہ کچھ نہ کچھ ایک دوسرے سے تکلیف ہوتی ہے، سب سے نہیں تو کسی سے تکلیف ہوتی ہے. کبھی کسی سے کوئی دھکا لگ گیا ہو، کبھی کسی کے سونے کے طریقے کی وجہ سے ہمیں تکلیف پہنچی ہو، کبھی کسی نے کوئی سخت بات کہہ دی ہو، منتظمین میں سے کسی سے کوئی دل شکنی ہوئی ہو، کبھی غلط فہمی ہو جاتی ہے کہ اس نے میرے ساتھ ایسا کیا، مجھے یہ نہیں ہوا، میرے ساتھ یہ نہیں ہوا. تو میں سب سے پہلے تو اپنی طرف سے آپ سب حضرات سے معافی چاہتا ہوں کہ مجھ سے اگر کوئی قصور ہو گیا ہو، کبھی بات لمبی ہو گئی ہو، کبھی آپ حضرات کے معمولات میں مخل بنا ہوں، کبھی آپ تھک گئے ہوں اور میں بات میں چلتا ہی رہا. پھر یہ کہ پوری یہاں کا جو بھی نظام ہے اس کا ذمہ دار میں ہوں، تو کسی بھی لائن سے، کھانے پینے کی لائن سے، سونے کی لائن سے، بیت الخلاء کی لائن سے، آپ کو کسی بھی لائن سے کوئی بھی تکلیف پہنچی ہو، تو سب سے پہلے میں معافی چاہتا ہوں آپ حضرات سے کہ اللہ کی خاطر معاف فرما دے. اور اس کے بعد جو ہے میرے جتنے رفقا ہیں، میرے جتنے احباب ہیں، میرے ساتھی ہیں جو خدمت میں لگے ہوئے تھے، جن کو جو ذمہ داریاں سونپی گئی تھی، اس میں ان سے کوئی کوتاہی ہو گئی ہو، کوئی بات آپ حضرات کی طبیعت کے خلاف واقع ہوئی ہو، کوئی ناگواری ہوئی ہو، تو میں ان کی طرف سے بھی معافی چاہتا ہوں اور آپ سے درخواست کرتا ہوں کہ ان سب کو بھی آپ معاف کر کے جائیں. اور پھر آپ سب میرے مہمان ہیں، تو میں مہمانوں کی طرف سے بھی ایک دوسرے سے معافی مانگ رہا ہوں، مہمانوں کی طرف سے معافی مانگتا ہوں کہ آپ کو میرے ان مہمانوں سے کوئی بھی تکلیف پہنچی ہو. ہو سکتا ہے کہ جس نے تکلیف پہنچائی ہے اس بیچارے کو پتا بھی نہ ہو کہ مجھ سے کسی کو تکلیف پہنچ گئی. مجمع بہت زیادہ ہے تو وہ معافی مانگنا چاہتا ہے مگر وہ مل نہیں رہا ہے. تو میں سب کی طرف سے درخواست کرتا ہوں کہ ہر شخص یہاں سے سب کو معاف کر کے اٹھے. بلکہ میری اپنی طبیعت تو یہ ہے، میری اپنی طبیعت، اس لیے مجھ سے معافی مانگنے کی تو کوئی ضرورت ہے ہی نہیں. میری اپنی طبیعت تو یہ ہے کہ بھائی جس کسی نے اب تک جو کچھ ہمارے معاملے میں قصور کیا ہے وہ معاف ہے، اور فیوچر میں بھی جو قصور کرے گا وہ بھی معاف ہے. آخرت میں کسی کو پکڑ کے کیا کریں گے؟ آخرت میں پکڑیں گے تو اس کی 2-4 نیکیاں ملیں گی، اور اسے معاف کر دیں گے تو اس سے زیادہ نیکیاں ملیں گی، نیکی ملے گی. تو سب کو معاف ہے، آپس میں بھی سب ایک دوسرے کو معاف کر کے جائیں. اور آگے والی بات کہ اب تک جس کسی سے بھی زندگی میں تکلیف پہنچی ہے، چاہے وہ زندہ ہے چاہے وہ مر گیا ہے،
भाई सबको माफ करके यहां से जाओ, किसी के खिलाफ क्या दिल में मैल रखने का है? मैं एक उसूल समझाता हूं कि आपसे अगर कोई गलती हो जाए तो माफी मांग लो, गलती हो जाए तो माफी मांग लो। सामने वाले से अगर कोई गलती हो जाए तो उसकी उसके माफी मांगने का इंतजार मत करो, उससे पहले माफ कर दो। और जब वो माफी मांगने के लिए आए तो आप ये कह सके कि अरे यार क्या बात कर रहा है, मैं तो माफ कर चुका हूं, इसमें क्या बात है। इमाम अहमद इब्ने हंबल रहमतुल्लाह अलैह को एक मसले में हुकूमत की तरफ से कोड़े बरसाए जाते थे, कोड़े बरसाए जाते थे। तो किसी ने इमाम अहमद इब्ने हंबल रहमतुल्लाह अलैह से कहा कि आप तो अल्लाह के वली हैं, बरगुजीदा बंदे हैं, अगर आपके दिल में अगर नाराजगी रही तो इनका तो बेड़ा गर्क हो जाएगा, तो आप माफ कर दीजिए। तो इमाम अहमद इब्ने हंबल रहमतुल्लाह अलैह ने फरमाया कि जब वो जल्लाद को हुक्म करता था खलीफा कि अहमद इब्ने हंबल पर कोड़े बरसाओ, बुढ़ापे में थे बिल्कुल नहीफ और कोड़े बरसाए जाते थे, तो कहा कि जब खलीफा जल्लाद को हुक्म देता था कि कोड़े बरसाओ, और कहा कि जब वो कोड़े को उठाता था तो हर कोड़े को उठाते वक्त जो कोड़ा गिरने वाला है वो मैं माफ कर देता था, मेरे बदन को कोड़ा लगने से पहले मैं माफ कर देता था। ऐसा जज्बा हो माफ करने का, ऐसा जज्बा रखो कि कयामत के दिन हमारा हाथ किसी के गिरेबान में नहीं होगा। अगर हम मखलूक होकर के ऐसा जज्बा रखेंगे तो खालिक हमारा गिरेबान कैसे पकड़े, वो तो रहमान और रहीम है, सबको माफ भाई जिस किसी का है। अल्लाह ताला शानहु मुझे आपको अमल की तौफीक दे, बार बार इसी तरह हमें यहां पर भी दीन की निस्बत पर अल्लाह की मोहब्बत को सीखने पर की निस्बत पर जमा फरमाए, दूसरी जगहों पर भी जमा फरमाए, इस निस्बत को अल्लाह बाकी रखे, इस निस्बत के नतीजे में अल्लाह अपनी निस्बत अता फरमाए, अल्लाह हमें हरमैन शरीफैन में भी इस निस्बत पे जमा फरमाए, और जब भी हमारी मौत हो ईमान की सलामती के साथ हो, उसके रिजा के साथ हो, मकाम विलायत के साथ हो, मकाम सिद्दीकियत के साथ हो, और अल्लाह ताला जन्नतुल फिरदौस के दस्तरखान पर अंबिया सिद्दीकीन शोहदा सालिहीन की मईयत में हम सबको वहां भी जमा फरमाए, कब्र से उठाकर अल्लाह ताला अर्श के साए के नीचे भी हमें जमा फरमा दे, वहां भी हम एक दूसरे से बगल गिर हो खुशी में कि अब तो हिसाब आसान ही है इसीलिए यहां जगह मिली है। अल्लाह ताला ये सब खुशियां हमें दिखाएं। وآخر دعوانا أن الحمد لله رب العالمين وصلى الله على نبينا محمد وعلى آله وأصحابه أجمعين.